السلام علیکم ورحمۃ اللہ. اذان دے دیں. اشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين أنزل من السماء ماء فسالت أودية بقدرها فاحتمل السيل الزبد الرابيا ومما يوقدون عليه في النار ابتغاء حلية أو متاع زبد مثله كذلك يضرب الله الحق والباطل فأما الزبد فيذهب جفاء واما ما ينفع الناس فيمكث في الارض كذلك يضرب الله الامثال. سورة رعد آية 18. اس آیت کے مضمون پر روشنی ڈالنے سے پہلے یا اس آیت سے اس مضمون کی روشنی حاصل کرنے سے پہلے میں یہ اعلان کرنا چاہتا ہوں کہ آج اللہ تعالیٰ کے فضل سے جماعت احمدیہ گوئٹے مالا کا چھٹا سالانہ جلسہ شروع ہو رہا ہے اور یہ 3 دن جاری رہ کر 12 جولائی کو اختتام پذیر ہوگا. اسی طرح آج ہی یو کے کی مجلس خدام الحمدیہ کا سالانہ اجتماع بھی شروع ہو رہا ہے. اسلام آباد میں اس وقت یہ اجتماع ہو رہا ہوگا اور یہ بھی 3 دن جاری رہے گا. تو ان دونوں کی طرف سے اس خواہش کا اظہار تھا کہ ان کا ذکر خیر بھی اس خطبے کے موقع پر کیا جائے. گواٹے مالا نے مزید یہ لکھا ہے کہ آج ہمارے لیے یہ اس لحاظ سے بھی ایک تاریخی دن ہے کہ اس سے پہلے اگرچہ باقی ارد گرد کے ممالک میں تو ٹیلی ویژن کے ذریعے آپ سے رابطہ قائم ہو گیا تھا مگر ان کے لیے کچھ دقتیں تھیں جس کی وجہ سے اب تک وہ ٹیلی ویژن کے ذریعے عالمی احمدیہ سروس میں شامل نہیں ہو سکے تھے. کہتے ہیں آج پہلی دفعہ اللہ کے فضل سے ہماری وہ دقتیں دور ہو گئی ہیں اور ہم اس وقت ایم ٹی اے کے ذریعے آپ لوگوں کو دیکھ رہے ہیں اور جو پہلے پروگرام جاری ہوئے تھے وہ شامل ہیں اس میں اور اب جو خطبہ ہو رہا ہوگا کہتے ہیں اس کو بھی ہم دیکھ رہے ہوں گے. اس لیے خصوصیت سے آپ ہمیں آنکھوں میں آنکھیں ڈال کے دیکھیں اور السلام علیکم کہیں. بس میں آپ سب کو محمد اکرم صاحب عمر جو امیر ہیں گواٹیمالا کو ان کو بھی ڈاکٹر جمال الدین صاحب ضیاء کو بھی توماس لوئس جو مقامی احمدی ہیں ماشاءاللہ مخلص ہیں اکرم خالد صاحب لوکاس صاحب طاہر عبداللہ اور ان کے بیٹے جو امریکہ سے یہاں آئے ہوئے ہیں اس وقت یونائٹیڈ اسٹیٹس سے آئے ہوئے ہیں اور ڈش انٹینا ٹھیک کروانے میں ان کی کوششوں کا بڑا دخل ہے. اسی طرح یحییٰ مشید صاحب ہیں وہاں مستورات ہیں بچگان ہیں ان سب کو میں اپنی طرف سے بھی اور آپ سب کی طرف سے محبت بھرا سلام پیش کرتا ہوں اور اس عالمی تقریب میں شمولیت پر مبارکباد دیتا ہوں. اسی طرح روزمرہ اللہ کے فضل سے سلسلہ پھیلتا چلا جا رہا ہے صرف احمدیوں ہی میں نہیں بلکہ غیر احمدیوں میں بھی ایم ٹی اے کی مقبولیت بہت بڑھ رہی ہے اور اس کے نتیجے میں پھر مخالفتیں بھی شروع ہو گئی ہیں. ایسے ممالک جہاں کہ اخبارات میں احمدیت کا ذکر ہی کوئی نہیں آتا تھا جب سے لوگوں نے ایم ٹی اے کے ذریعے رابطہ قائم کیا ہے اور اپنے تاثرات ماحول میں بیان کرنے لگے ہیں اس وقت سے وہاں بھی مخالفتوں کا زور اٹھ کھڑا ہوا ہے اور یہ جو پہلو ہے تبلیغ کا اور مخالفت کا یہی وہ پہلو ہے جو اس آیت کریمہ میں بیان ہوا ہے اور اس کے فوائد پر بھی اسی آیت نے روشنی ڈالی ہے. اللہ تعالیٰ فرماتا ہے انزل من السماء ماء فسالت اودیتم بقدرها. بظاہر تو لفظی ترجمہ ماضی کا ہے کہ اللہ نے آسمان سے پانی اتارا مگر اگلا مضمون بتا رہا ہے کہ یہ ایک جاری سنت کا ذکر ہے اس لیے یہاں یہ ترجمہ کرنا نہ صرف جائز بلکہ سیاق و سباق کے عین مطابق ہوگا کہ اللہ آسمان سے پانی اتارتا ہے. فسالت اودیتم بقدرها وادیاں اپنے اپنے ظرف کے مطابق بھر جاتی ہیں اور بہہ پڑتی ہیں. جب کہا جاتا ہے آنکھیں جاری ہو گئیں تو مراد یہ ہے کہ آنکھوں سے آنسو جاری ہو گئے. جب کہتے ہیں وادیاں بہہ نکلیں تو مراد ہے کہ اتنا پانی آیا کہ وادیوں میں پانی کے دریا بہہ پڑے. تو اللہ تعالیٰ فرماتا ہے کہ ہر وادی اپنی توفیق کے مطابق بھرتی ہے اور بہنے لگتی ہے. فاحتمل السیل زبر الرابیہ और ये जो सैलाब है ये झाग भी बहुत उठाता है, ऐसी झाग जिसके अंदर ऊपर आने की खासियत है, जो उसके नीचे पानी है या और वजनी मादनियात हैं या जरखेज मिट्टी जो पानी में घुली हुई है, उस सब को वो झाग ढांप लेती है। देखने में एक झाग का तूफान दिखाई देता है। फरमाया वमिम्मा यूकिदूना अलैह फिन्नार इब्तिगा हिलियतिन व मताइन ज़बदु मिस्लो, वो सब चीज़ें जिनको जेवर बनाने की खातिर या और कीमती सामान बनाने के लिए ये इस्तेमाल करते हैं और उन पर आग फूंकते हैं और आग फूंक कर पिघलाते हैं उनको, उन चीज़ों में भी एक झाग उठकर ऊपर आ जाया करती है। अम्मा ज़बदु फ़यज़हबु जुफ़ा, बस जो झाग है वो तो जाया चली जाती है, उसको तो सुनार भी अपने एक तरफ कर करके तो एक फेंकता चला जाता है। अम्मा मा यनफ़ नासा फ़यम कुसु फ़िल अर्ज़, इसी तरह आसमान से जो पानी उतरता है उस पर जो भी जो झाग उठती है वो ज़ाया चली जाती है, उसका कोई भी फ़ायदा नहीं। हाँ, जो फ़ायदा पहुँचाने वाली चीज़ें आसमान से बारिशों के साथ उतरती हैं या ज़मीन में उनके साथ शामिल हो जाती हैं, यम कुसु फ़िल अर्ज़, वो बाकी रखी जाती हैं, वो ज़मीन में ठहर जाती हैं। बस झाग का नज़ारा तो आनी जानी है, एक फ़ानी सा किस्सा है, इधर झाग उठी उधर सूख कर या वैसे ही हवा उड़ा के ले गई या ज़ाया हो गई। समंदर के किनारे, दरियाओं के किनारे तो यानियों के बाद ऐसी झाग तिनकों और खसो खाशाक से भरी हुई या और गंदगियों के साथ मुलव्वस आपको मिलती है, लेकिन कभी कुछ की तवज्जो नहीं देता, चंद दिन में फिर वो भी नज़र से गायब हो जाती है। हाँ, जो सैलाब के में फ़ायदा पहुँचाने वाली चीज़ें हैं वो ज़रखेज़ मिट्टी पीछे छोड़ जाता है और बहुत सी चीज़ें हैं मादनियात कीमती जो उसके साथ आती हैं, और आसमान की बिजली से जो ज़रखेज़ी पैदा होती है सैलाब के पानी में वो भी शामिल हो जाती है, और वो सारी चीज़ें ऐसी हैं जो बाकी रहती हैं और ज़मीन को फ़ायदा पहुँचाती हैं। ये जो बारिश है ये एक दिन में उससे ज़्यादा खाद बना देती है जितनी सारा साल में पाकिस्तानी सारी दुनिया के तमाम कारखाने मिलकर जो बनाते हैं, उससे ज़्यादा एक दिन में बारिशों के नतीजे में जो आसमानी बिजली से खाद बनती है वो ज़्यादा होती है। तो तमाम तर बिना आसमान ही पर है। तो अल्लाह ताला फरमाता है कदालिक यज़रिबुल्लाहुल हक वल बातिल, इसी तरह अल्लाह हक और बातिल की मिसाल बयान फरमाता है। इस पर गौर करो तो तुम्हें समझ आएगी कि हक क्या है, बातिल क्या है और हक और बातिल का आपस में क्या राबता है। अम्मा मा यनफ़ नासफ़ यम कुसु फ़िल अर्ज़ कज़ालिक यज़रिबुल्लाहु अल-अम्साल, इसी तरह अल्लाह अम्साल पेश किया करता है। मैं गुज़श्ता खुतबे में भी ये मज़मून बयान कर चुका हूँ कि हक का तबलीग से बहुत गहरा ताल्लुक है, और ये जो अल्लाह ताला ने मिसाल बयान फरमाई है इसमें दरअसल कामयाब दावत अल्लाह का नक्शा खींचा गया है और उन मुखालफतों का ज़िक्र फरमाया गया है जो आसमान से पानी उतरने के नतीजे में ज़रूर होती हैं, और नक्शा ऐसा ख़ूबसूरत खींचा गया है कि उससे ये पता चल जाता है कि जहाँ ये शोर पड़ेगा वहीं फ़ायदा भी होगा, जहाँ खामोशी रहेगी वहाँ कोई फ़ायदा नहीं होगा। चुनाचे फरमाता है फसारत औदियतुम औदियम बेकदर है, वादियाँ अपनी अपनी तौफीक के मुताबिक सैलाब दिखाती हैं। बारिश तो हर जगह बराबर उतरती है, लेकिन जिन वादियों में ये तौफीक है कि उसके पानी को समेटें और फिर ज़ोर से बहाएं, वहाँ ये नज़ारा देखते हो। और जहाँ ये नज़ारा नहीं देखते वहाँ कोई ख़ास बाकी रहने वाला फ़ायदा भी दिखाई नहीं देता। बस इसमें जो एक्साइटमेंट का नक्शा खींचा गया है, एक हंगामे का, एक शोर का, एक जोश खरोश का, वो तबलीग के मज़मून पर बैन ही चस्पा होता है। जिन इलाकों में ठंडा ठंडा मामला चला आ रहा था साल हर साल से, बाज इलाकों में 50 साल से कोई शोर नहीं था और कोई तबलीग नहीं हो रही थी, जब शोर पड़ा है तो फिर झाग भी उठी, और ये झाग पानी पे तो दिखाई नहीं देती मगर मुखालिफ मुल्ला के मुंह पे दिखाई देती है। वाकई तैश में आकर जो वो तकरीरें फेंकते हैं तो मुंह से झाग बरस रही होती है। और ये नक्शा जो है रूहानी तौर पर ये किस तरह झाग दिखाई देती है वो आंखों के सामने नज़र आ रहा होता है। जहाँ ये झाग दिखाते हैं और जोश दिखाते हैं, इनकी झागें तो ज़ाया चली जाती हैं, कोई भी फ़ायदा नहीं पहुँचता। लेकिन अल्लाह ताला के फजल से उस जोश व खरोश के नतीजे में जरखेज मिट्टी ज़रूर उठती है और वो ज़मीन को फ़ायदा पहुँचाने लगती है, और बहुत से कीमती अज्जा जो इंसानी सोसाइटी में मदफून होते हैं वो सलाहियतों की तरह हैं, उनमें बड़ी अच्छी अच्छी सलाहियतें हैं लेकिन वो अमलन हरकत में नहीं आ रही होती। जब ये मुखालफत का जोश उठता है और आप देखते हैं कि एक सैलाब किसी कैफियत पैदा हो गई है, तो वो दबी हुई सलाहियतों के मालिक उठ खड़े होते हैं और वो फिर मुस्तकिल ज़मीन का फ़ायदा देने वाला हिस्सा बन जाते हैं। यही हाल इस वक्त सारी दुनिया में तबलीग में दिखाई दे रहा है, कोई भी इस्तेसना नहीं। जहाँ जहाँ भी ये मुहिमात चली हैं वहीं मुखालफत का शोर भी उठा है, वहाँ तकलीफ़ें भी पहुँचाने की कोशिश की गई है और कई जगह पहुँचाई गई हैं, मगर ये झाग जो है ये नुकसान कोई नहीं पहुँचा सकी। आहिस्ता आहिस्ता एक किनारे लग गई, ये लगती चली जा रही है, लेकिन तबलीग के नतीजे में जो उन इलाकों की मख्फी सलाहियतें थीं, मदफून थी एक तरह से, उनको सैलाब ने उठाया है और उठा के फिर उनका इंतशार किया है। जो जरखेज़ वादियाँ नहीं थीं वहाँ भी पहुँचा दिया है। ये सिलसिला चल निकला है और इस ज़ोर से कुल आलम में रूनुमा हो रहा है कि वाक़ियतन बाज़ इलाकों में सैलाब की सी कैफियत है। जो रिपोर्टें आती हैं उनसे आदमी ये पढ़कर हैरान हो जाता है कि वो जगहें जहाँ गुज़श्ता 50 साल में 10,000 भी नहीं हुए थे एमडी, वहाँ चंद महीने के अंदर अंदर 50,000 हो गए और बाज़ जगह 1,00,000 से ऊपर चले गए हैं। वही इलाके हैं, वही लोग हैं, आसमान का पानी भी था लेकिन ये सैलाब की कैफियत नहीं थी क्योंकि क़दर हा की शर्त पूरी नहीं हुई थी। आसमान से जो पानी उतरता है उसे वादी अपनी हैसियत और तौफीक के मुताबिक लेकर फिर उसका सैलाब बनाती है। जिन दिलों पर वो नाजिल हुआ है वो तो मोमिन दिल ही हैं, अगर उनमें कोई हंगामा ना हो, उनमें वो पानी भरकर एक सैलाब की कैफियत पैदा ना करे, तो वो फवायद जो कुरान करीम की आयत हमारे सामने रख रही है ये हासिल नहीं हो सकते। बस वो जो एक एक्साइटमेंट की कैफियत है वही है जो इनकलाब बरपा किया करती है, और ठंडे ठंडे दिल जो हैं इनसे कभी भी दुनिया में कोई फ़ायदा नहीं पहुंचा। हज़रत मुस्लिम माऊद ने अपने एक शेर में फरमाया कि आखिर का यहाँ पर काम नहीं, ये लाखों भी बेफायदा हैं, मकसूद मेरा पूरा हो अगर, मिल जाए मुझे दीवाने दो। तो तबलीग में दीवानगी की जो ज़रूरत है ये इसीलिए है कि इससे एक्साइटमेंट पैदा होती है, और एक्साइट हुए बगैर ना आप तबलीग का हक अदा करने की सलाहियत रखते हैं ना लोगों में तवज्जो पैदा होती है, दीवानगी से होती है। जब एक जोश पैदा हो जाए तो आपके साथ इलाका जाग उठता है, مولوی جو دبے بیٹھے تھے وہ بھی اٹھ کھڑے ہوتے ہیں, اور یہی منظر سامنے آتا ہے جو قرآن کریم کی آیت کھینچ رہی ہے. بس قدر حق کا مضمون بہت ہی اہمیت رکھتا ہے. اپنی توفیق بڑھاؤ اور اپنی توفیق میں سیلاب پیدا کرنے کی صلاحیت داخل کرو. اگر تمہارے اندر سیلاب آ گیا تو پھر علاقے پہ یہ ضرور اونڈے گا. اور یہ چیزیں جو قرآن کریم نے بیان فرمائی ہیں لازماً پیدا ہوں گی. اللہ تعالیٰ فرماتا ہے دیکھو ایک چھوٹی سی وہ جو کٹھالی جس میں سنار سونے کو یا قیمتی دھاتوں کو پگھلاتا ہے, چھوٹی سی چیز کے اندر بھی تو سیلاب آ جاتا ہے. اور ہوتا وہی ہے جیسے آسمانی پانی کے اترنے سے سیلاب کے نتیجے میں ہوتا ہے, جھاگ وہاں بھی پیدا ہوتی ہے, لیکن وہ ایکسائٹمنٹ کے ذریعے ہے. اب جتنے بھی سائنٹسٹ ہیں وہ جانتے ہیں کہ خواہ وہ فزیکل ریئیکشن ہو یا کیمیکل ہو, جب تک مولیکولز اور ایٹمز ایکسائٹڈ سٹیٹ میں نہ ہوں اس وقت تک ریئیکشن نہیں ہو سکتا. جتنے ٹھنڈے ہوں گے اتنا ہی ریئیکشن کم ہوتا چلا جائے گا, یہاں تک کہ ایک ایسا ٹیمپریچر آ جاتا ہے جس پہ جا کے وہ آپس میں ایک دوسرے سے عمل کرنا چھوڑ دیتے ہیں. اسی لیے جب درجہ حرارت کو بڑھایا جاتا ہے تو وہ زیادہ تیز ہو جاتے ہیں. بس یہ جو درجہ حرارت کا گرنا ہے ایک ایسی حد تک پہنچ جانا اس میں پھر ایکٹیویٹی نہ رہے, اس کا یہ مطلب نہیں ہے کہ وہ جو کیمیائی مادے ہیں جن میں ماحول کو تبدیل کرنے کی طاقت ہے ان میں وہ صلاحیت ہے ہی نہیں. وہ مومن جو حقیقت میں مومن ہیں, جو آسمان سے اترنے والے پانی کے نگران مقرر کیے گئے, نگہبان بنائے گئے, وہ ان کا درجہ حرارت اگر گر جائے تو وہی کیفیت ہوگی جو ان ایکسائٹڈ سٹیٹ میں کیمیکلز کی ہوتی ہے. درجہ حرارت گر گیا ہے, مادے میں صلاحیت تو ہے کہ ساتھ کی کیمیکل سے ریئیکٹ کرے اور کچھ اور بنا دے, مگر جان ہی نہیں تو حرکت کیسے کرے گی. بس جتنی بھی دنیا میں تبلیغ کرنے والی جماعتیں ہیں ان کا ایکسائٹ ہونا بہت ضروری ہے, اور سیلاب کی کیفیت میں یہی ایکسائٹمنٹ دکھائی گئی ہے. اور قرآن کریم نے جو دوسری مثال دی ہے وہ پانی کے برعکس ہے. ایکسائٹمنٹ دو طرح سے ہوتی ہے, ایک آسمان سے پانی اترنے کے نتیجے میں اور پانی کا اپنا ایک جوش ہے, اور دوسرے آگ کا جوش ہے. دوسری مثال آگ کے جوش کی دی ہے کہ وہ اس پر پھونکتے ہیں, دھونکنیاں بنا کر ان پہ آگ پھونکتے ہیں کہ کسی طرح اس مادے میں حرکت ہو اور وہ جو کھوٹ ملا ہوا ہے سونے میں وہ جھاگ کے ساتھ ایک طرف ہو جائے اور جو اصلی قیمتی چیز ہے وہ ایک طرف ہو جائے. بس جماعت احمدیہ میں اس قسم کی ہلچل پیدا کرنے کا دور ہے, اور جن جن جماعتوں میں سستی ہے, غفلت ہے, وہاں جو بھی ذریعہ اختیار کریں وہاں ایکسائٹمنٹ بہرحال پیدا کرنی ہوگی. کہتے ہیں پہلے دل گداختہ پیدا کرے کوئی پھر انقلاب ہوا کرتا ہے, کبھی ٹھنڈے دلوں سے بھی انقلاب ہوا ہے. بس اب سمجھ آئی حکمت کہ خدا اپنے نبیوں کو مجنون کیوں کہلانے دیتا ہے, اس لیے کہ ان کے اندر واقعتاً ایک مقصد کے لیے جنون کی کیفیت پیدا ہو جاتی ہے. اس لیے کہ اگر انبیاء میں یہ کیفیت نہ ہو تو ماحول میں ایکسائٹمنٹ نہیں پیدا کر سکتے, اور ہلا جلا کر ان کے اندر ایک طوفانی کیفیت برپا نہیں کر سکتے. بس اصل راز, حقیقی راز کمزور اور غافل جماعتوں کا یہی ہے کہ ان کو کسی طرح سے متحرک کر دیں, ان میں اضطراب پیدا کر دیں. یہ وہ اللہ کے شعر ہیں کہ جو اٹھیں گے اضطراب ہوگا تو پھر وہ قانون ضرور جاری ہوگا کہ جعل حق و ازحاق الباطل, حق آ گیا ہے اور باطل نے تو بھاگنا ہی بھاگنا ہے. بس بعض دفعہ حق موجود بھی ہو تو آیا نہیں ہوتا, جب آتا ہے تو اس وقت جب بیدار ہو جاتا ہے, جب اس کو اپنی حیثیت کا احساس پیدا ہو جاتا ہے کہ میں کیا ہوں, جب اٹھ کھڑا ہوتا ہے. سوئے شیر سے تو کوئی نہیں ڈرتا. हाँ जो जाग जाए और गुर्राने लगे या दहाड़ने लगे उससे जंगल का जंगल दहल जाता है। बस हिंदुस्तान में भी और दूसरे इलाकों में भी जहाँ मुद्दतों से तबलीग में एक किस्म का जमूत तारी था, बाद इलाके ही बिल्कुल खाली थे, जब कहते थे तबलीग करो तो कहते थे यहाँ तो माहौल ही नहीं है, सुनता ही कोई नहीं। अब अजीब इनकलाब बरपा हो रहा है, वो जमातें जो गुज़श्ता 100 साल से दो तीन हज़ार से ज़्यादा नहीं हुई, अब वहाँ 10-10 हज़ार की तादाद में नए एमडी हो चुके हैं। और ये नक्शा हर जगह पैदा हो रहा है, इंग्लिस्तान में भी हो सकता है और हो चुका है, इंग्लैंड में ही, लंदन में एक ऐसी जमात है जिसमें एक्साइटमेंट है, वो बेदार है, वो मुतहर्रिक है, वो एक सैलाब किसी कैफियत पैदा कर रही है। और देखते देखते वहाँ के पुराने अहमदियों के मुकाबले पर नए अहमदी 10 गुना ज़्यादा बढ़ चुके हैं, और वो जमात ही ज़्यादा असल नौ अहमदियों की जमात बन गई है। बस अगर ये लंदन में हो सकता है तो हार्टलेपूल में क्यों नहीं हो सकता, और बैटले में क्यों नहीं हो सकता, और ब्रेडफोर्ड में क्यों नहीं हो सकता, और बर्मिंगम में क्यों नहीं हो सकता। हो सकता है, खुदा की ये बात बहरहाल सच्ची है। कहता है हक की मिसाल, अल्लाह ताला फरमाता है हक और बातिल की ये जो मिसाल हम बयान कर रहे हैं इसमें हिकमतें हैं, इस पर गौर करो। हक तो है तुम्हारे पास, लेकिन सोया हुआ हक नहीं चाहिए, ठंडे मिजाज का हक नहीं चाहिए, उठ खड़ा हो, बेदार हो जाए, इसमें हिजान पैदा हो जाए, फिर देखो कि किस तरह गैर पर गालिब आता है। और इस सिलसिले में जब हक उठता है तो उसके साथ कुछ और सिफात की भी ज़रूरत पेश आती है, और कुरान करीम ने उन सिफात का जिक्र करते हुए फरमाया है वतवासौ बिलहक वतवासौ बिस्सब्र। जब बेदारी पैदा होती है, झाग उठती है, तो मिसाल तो वो दी गई है जिसमें कोई किसी चीज़ में तकलीफ़ महसूस करने का मादा नहीं है, और जब जिंदा चीज़ों पर इसकी मिसाल इतलाक पाती है तो फिर तकलीफ़ भी पैदा होती है। वो लोग जो जोश में जोश दिखाते हैं, एक मुकाबिल का तूफ़ान उठा लाते हैं, और वो तूफ़ान कुरान करीम बयान फरमाता है कि झूठ का होता है, बातिल के को तूफ़ान बर्पा करते हैं और चाहते ये हैं कि इसके लिए हक को दबा दें, तो एक बड़ी शदीद जद्दोजहद शुरू हो जाती है। उस वक्त फिर अल्लाह ताला क्या करता है, फरमाया पहले तुम अपना हक अदा करो, फिर मामला अल्लाह पर छोड़ दो। हक हक को कभी नहीं छोड़ सकता, ये कती बात है। अल्लाह का एक नाम हक है, तुम हक के पुजारी हो जाओ, हक के अंसार बन जाओ, हक की खातिर अपने आप को झोंक दो, और याद रखो कि तुम्हारे लिए जो खतरात होंगे अल्लाह उनमें तुम्हारा निगरान होगा, तुम्हारा मुहाफिज होगा, तुम्हें कामयाबी से निकाल लाने वाला होगा, फिर उनमें डरने की ज़रूरत नहीं। मगर इससे पहले एक सब्र का दौर है, फरमाया व तवासौ बिल हक व तवासौ बिल सब्र। वो हक की नसीहत करते हैं और हक से नसीहत करते हैं, सब्र की नसीहत करते हैं और सब्र से नसीहत करते हैं। ये बे का लफ्ज़ दोनों मानी पैदा कर गया है बैक वक्त। हक की खातिर झूठ नहीं बोलते, पहला ये मज़मून है। जब हक की नसीहत करते हैं तो अपनी निगरानी करते हैं कि वो हक को गालिब करने की खातिर हरगिज़ किसी किस्म का झूठ ना बोलें, और ये एक बहुत ही अहम शर्त है कामयाब दाई इल्लाह के लिए। मेरा वसी तजर्बा है कि वो लोग जो सच्चे हों वो थोड़ी बात भी कहें तो उनमें ज़्यादा ताकत होती है, उनमें इनकलाब बरपा करने की सलाहियत होती है। वो लोग जो ज़्यादा बात भी करें उनके अंदर इनकलाब बरपा करने की सलाहियत नहीं होती, वो जितनी ज़्यादा बात करते हैं उतनी झाग उड़ाते हैं। सैलाब में हक भी है और बातिल भी है, दोनों को गोया इकट्ठा करके उसको जिस तरह पंजाबी में कहते हैं मधानी में रिड़क देते हैं चीज़ को, अल्लाह वो नक्शा खींच रहा है कि सैलाब में तुम्हें लगता है कि हक और बातिल रिड़के गए हैं आपस में, ایک قیامت برپا ہو گئی ہے. لیکن نقصان حق کا نہیں ہوتا, حق ضرور غالب آتا ہے کیونکہ اس کے اندر صبر کا مادہ ہے. وہ مضبوطی سے صبر دو طرح سے دکھاتا ہے, ایک یہ کہ حق والا حق پر قائم رہتا ہے اور کسی قیمت پر حق کچھ دامن نہیں چھوڑتا. یہ جو صلاحیت ہے مقابلے کے وقت جھوٹ نہ بولنا اور جھوٹ کا سہارا نہ لینا, یہ دلائل میں قوت اور عظمت پیدا کرنے والی بات ہے. وہ تمام لوگ جو کج بحث ہیں ان کی کج بحثی ہمیشہ جھوٹ سے پیدا ہوتی ہے. ایک آدمی دلیل میں ہار رہا ہو اور اپنے نفس کی خجالت چھپانے کے لیے, اپنی شرمندگی دور کرنے کے لیے وہ کوئی بہانہ بنانے پر آمادہ ہو تاکہ وقتی طور پر اس مقابلے میں ہارا ہوا دکھائی نہ دوں, وہ جھوٹا ہے. کیونکہ مقابلہ حق اور باطل کا ہے, حق اور باطل کے مقابلے میں جہاں بھی آپ نے حق کا ساتھ چھوڑا اور اپنے آپ کو حق پر دکھانے کے لیے جھوٹ بولا, وہیں حق سے آپ کا دامن چھوٹ گیا, آپ کا تعلق جاتا رہا. بس ایسی صورت میں پھر مولوی پیدا ہوتے ہیں, کج بحث لوگ پیدا ہوتے ہیں. وہ دلیل نہ ملے تو پھر جھوٹی باتوں کا سہارا ڈھونڈتے ہیں, اور ایسے لوگوں کے منہ سے جو جھاگ اڑتی ہے اسی کا تو نقشہ قرآن نے کھینچا ہے. جھاگ کا کوئی فائدہ نہیں ہوا کرتا, جتنی مرضی تقریریں کر لو جو کج بحث ہے وہ کوئی تبدیلی پیدا نہیں کر سکتا. تھوڑی بات کرنے والا اگر بظاہر دب بھی گیا ہو اور مقابل پر بہت ہی لسان آدمی ہو مگر وہ جھوٹا, تو خدا تعالیٰ نے انسان میں ایک بیان کی طاقت رکھی ہے. علمہ البیان میں ایک یہ بھی معنی ہے کہ اس نے انسان کو پیدا فرمایا اور اس میں کھرے کھوٹے کی تمیز کی صلاحیت رکھ دی. بس لوگ ہمیشہ سچے کو پہچان لیتے ہیں, اور تھوڑی بات کرنے والا سچا زیادہ بات کرنے والے جھوٹے پر غالب آ جاتا ہے. اگر فوری طور پر اس کا نتیجہ نہ بھی ظاہر ہو تو کچھ دیر کے بعد ان کے دلوں میں یہ بات گھلتی رہتی ہے اور بالآخر وہ پہنچ جاتے ہیں. بارہا ایسا ہو چکا ہے کہ اللہ تعالیٰ کے فضل کے ساتھ ایسے مخلصین جو کم گو تھے مگر سچے تھے, بحثوں میں بظاہر ہار گئے, دوسرے دشمن نے شور ڈال کر ان پر غلبہ کر لیا, لیکن بعد میں وہاں کے لوگ جو شامل تھے وہ پتے پوچھتے پوچھتے پیچھے آئے. کوئی قادیان جا کے پہنچا, کوئی دوسرے ان کے گھر ان کی بستی میں اگر وہاں رہتے تھے پہنچ گیا, کہا جی ہم بھی وہاں شامل تھے, ہمیں یہ پتہ ہے کہ آپ سچے تھے وہ جھوٹے تھے, دلائل ہمیں زیادہ نہیں پتہ, باتیں ہمیں نہیں سمجھ آ رہی تھیں تفصیل سے, آپ کی سچائی ظاہر و باہر تھی. بس حق چھپائے سے چھپتا نہیں ہے, نہ جھوٹ چھپائے سے چھپ سکتا ہے, بالآخر ضرور ظاہر ہوتے ہیں. لیکن اس سلسلے میں اللہ تعالیٰ فرماتا ہے کہ دشمن ایک دھوکہ دینے کی کوشش کرتا ہے, وہ یہ چاہتا ہے کہ حق باطل کے اوپر حق کی چادر پہنا دے اور حق کے نام پر جھوٹ کو پیش کرے. اللہ تعالیٰ فرماتا ہے اگر وہ ایسا کرتا ہے تو پھر خدا کی تقدیر اسے ضرور ناکام بنا کے دکھاتی ہے. ایک تو اہل کتاب کی یہ صفت بیان کرتے ہوئے فرماتا ہے یا اہل کتاب لم تلبسون الحق بالباطل وتکتمون الحق وانتم تعلمون. اے اہل کتاب, تمہیں کیا ہو گیا ہے کہ جھوٹ کے ذریعے حق کو چھپانے کی کوشش کر رہے, اس پر چادر ڈال رہے ہیں, اور تم جانتے ہو کہ حق ہے. اگر تمہیں علم یہ ثابت کر گیا کہ تم جھوٹے اور خدا کے حضور لازماً جواب دے ہوگے, اس میں غلط فہمی کا کوئی سوال نہیں رہا. جس کو یہ پتہ نہ ہو کہ یہ حق ہے وہ اس پر خامخواہ جھوٹ کی چادر ڈالے گا کیوں؟ جھوٹ کی چادر استعمال کر کے چھپانے کی کوشش بتا رہی ہے کہ دل سے ان کا نفس گواہ بن گیا ہے کہ ہے سچا, اگر اس کو جھوٹ سے چھپایا نہ گیا تو غالب آ جائے گا. تو اللہ تعالیٰ فرماتا ہے کہ تمہیں کیا فائدہ ہوا سوائے اس کے کہ تم پکڑے گئے, خدا کی تم پر حجت تمام ہو گئی. لیکن جب یہ صورت ہو تو اللہ تعالیٰ پھر اپنی دوسری غالب تقدیر کو ظاہر فرماتا ہے. اللہ تعالیٰ فرماتا ہے بل نقذف بالحق علی الباطل. پھر جب وہ ایسی حرکتیں کرنے لگتے ہیں تو پھر ہم اپنا جلالی غلبہ مومنوں کے حق میں ظاہر کرتے ہیں, حق کے طرف داروں کی تائید میں ایک جلالی شان ظاہر کرتے ہیں. بل نقذف بالحق علی الباطل, ہم حق کو باطل پر دے مارتے ہیں. فیدمغہ, اس کو ٹکڑے ٹکڑے کر دیتا ہے. فإذا ہوا زاہق, تو پھر اس سے بھاگے بغیر بن نہیں پڑتی. بس یہ جو آسمان سے تائیدی نشان ظاہر ہوتے ہیں یہ صبر کے نتیجے میں ظاہر ہوتے ہیں, اگر آپ حق پر قائم رہیں اور حق کو چھوڑ کر باطل کی پناہ نہ لیں. بس ہر داعی الی اللہ کو اپنے اندر سچائی کے معیار کو بلند کرنا ہوگا, اور یہ اگر سچائی کا معیار روزمرہ کی زندگی میں آپ کے اندر, آپ کے ماحول میں, آپ کے گھروں میں موجود نہیں ہے تو تبلیغ کے موقع پر کبھی آپ کا ساتھ نہیں دے سکتا. جب روزمرہ کی زندگی میں ایک انسان یا اس کے بچے جھوٹ کے عادی ہو جائیں, چھوٹی چھوٹی باتوں میں اور کچھ نہیں تو لطیفے بنانے کی خاطر زیب داستان کے لیے ہی ایسا جھوٹ بولیں کہ جس کا یہ اثر پڑے کہ واقعہ اسی طرح ہوا تھا. ایک ہے کہانی یا لطیفہ, وہ تو ہوتا ہی جھوٹا ہے, لیکن اس کے متعلق قرآن کریم میں کہیں منع ہی نہیں ہے. کہانیاں بھی حد اعتدال کے طور پر انسانی فطرت ہے, لیکن کہانی یہ کہہ کر نہیں بیان کی جاتی کہ سچا واقعہ مان جاؤ. کہانی کہانی کے طور پر پیش کی جاتی ہے, لطیفہ لطیفے کے طور پر ہی پیش کیا جاتا ہے, اور اس پر لوگ دلچسپی بھی لیتے ہیں اس میں اور ہنستے بھی ہیں, لیکن سچا سمجھ کر نہیں. میں جو بات کر رہا ہوں وہ یہ ہے کہ وہ لوگ جن کو عادت ہوتی ہے ایک جھوٹی بات بنا کر سچی دکھا کر اس پر بعض لوگوں کے متعلق ہنسی پیدا کرنا, یہ ایک بڑی بد عادت ہے جو ہماری سوسائٹی میں ملتی ہے. کسی شخص کے مذاق اڑانے کی خاطر, اس کی تخفیف کرنے کے لیے, تحقیر کرنے کے لیے اس کے متعلق لطیفے بنائے جا رہے ہیں اور اس طرح اس کو سوسائٹی میں شہرت دیتے ہیں گویا سچے واقعات اسی قسم کے ہوئے تھے. یہ دوہری تہری گندگی ہے, اس میں غیبت بھی آ جاتی ہے, جھوٹ بھی آ جاتا ہے, اور ایسی لغو چیز ہے جس کے ساتھ تکبر بھی شامل ہے. اپنے بھائی کی تخفیف آپ کے اپنے تکبر کو ظاہر کرتی ہے, اور ایسی سوسائٹی میں پھر سچ پنپ نہیں سکتا. بس بعض دفعہ بظاہر سچ کو بھی شکست ہوتی ہے, لیکن اگر آپ غور کر کے دیکھیں تو سچ کو شکست نہیں ہوئی, جھوٹ ہی کو ہوئی ہے. وہ جھوٹ تھا جس نے آپ کو کھا لیا, جس نے آپ کے رگ و ریشے میں زہر پھیلا دیا, اور جھوٹ آپ پر غالب آ گیا کیونکہ آپ جھوٹے تھے اور جھوٹ کی تائید کرنے والے تھے. بس اگر آپ باریک نظر سے اتر کے ایسی صورتحال کا تجزیہ کریں تو آپ کو معلوم ہوگا کہ حق جھوٹ پر غالب آیا کرتا ہے, جھوٹ حق پر نہیں آیا کرتا. جھوٹ غالب آتا ہے تو جھوٹے پر آتا ہے, اور جھوٹے پر جھوٹ ہی کو غالب آنا چاہیے. بس اس پہلو سے اگر آپ اپنی سوسائٹی کی تظہیر نہیں کرتے تو جماعت کی حیثیت سے کامیاب داعی اللہ نہیں بن سکتے. جن لوگوں کی مثال میں نے آپ کے سامنے رکھی ہے, یعنی ذہنی طور پر میرے سامنے کئی ایسے موجود ہیں جو بہت ہی اعلیٰ سچائی کے معیار پر پورا اترتے تھے اور زیادہ باتیں کرنی نہیں آتی تھیں, بس ایسے بھی تھے جن کو خدا تعالیٰ نے زبان کی طاقت بھی عطا کی تھی, فصل الخطاب بھی عطا کیا تھا, اور سچے بھی تھے, ان کی تبلیغ میں بہت زیادہ برکتیں تھیں. لیکن کم وہ بھی جو سچا تھا, وہ ایسے انسان کے مقابل پر جو چرب زبان تھا ہمیشہ تبلیغ میں زیادہ غالب آیا ہے, زیادہ کامیاب رہا ہے. میں نے کثرت سے وقف جدید کے معلمین میں اس کی مثال دیکھی ہے اور ایک جگہ بھی اس میں استثنا نہیں پایا. کئی چرب زبان وہ معلم ہوا کرتے ہیں, وہ अपना जिस तरह भी हो, जिसको कहते हैं ना उल्लू सीधा करना, मौके पे किसी वक्त चलाकियां करके होशियारियों से अपने आप को गालिब कर ही लेते हैं, गालिब कर दिखाते हैं। और कई दफ़ा आके मुझे भी किस्से सुनाया करते थे कि उसने यूं किया, हमने इस तरह उस पर दाव मारा, उसने ये दाव मारा और हमारी फतह हुई। मगर पूछो कि इस फतह के नतीजे में कितने लोग अहमदी हुए, तो अहमदी कोई नहीं हुआ, फतह हो गई है मगर अहमदी नहीं हुआ। और उसके मुकाबले पर सच्चे लोग बेचारे, थोड़ी बात करने वाले, कभी शर्मिंदगी भी बाहर उठा लेते थे लेकिन अहमदी बड़े होते थे। अब ये जो दौर है हमारा, ये कसरत से तबलीग का दौर है और मुल्क मुल्क में इनकलाब बरपा हो रहा है। ऐसे मुल्क जहां आपके तसव्वुर में भी नहीं था कि लोग एकदम जाग उठेंगे और अजीम तबलीगी इनकलाब बरपा हो जाएगा, वहां भी ये वाकयात रूनुमा हो रहे हैं। जलसा सालाना पर इंशाल्लाह अब चंद दिन ही रह गए हैं, मैं जो दूसरे दिन की तकरीर है उसमें चंद मिसालें आपके सामने रखूंगा। और इस वक्त मैं आपको ये बताना चाहता हूं कि पहले से ज़्यादा ज़रूरत है हक से चिमटने की, और हक से चिमटा जा नहीं सकता जब तक कि आपकी सोसाइटी का मिजाज सच्चा ना हो जाए। किसी पहलू से झूठ से काम नहीं लेना, हर मौके पर अहद करें कि सच से चिमटे रहेंगे, और इस राह में कुर्बानियां भी देनी पड़ती हैं। और असल हक पहचाना ही उस वक्त जाता है जब कुर्बानी दरपेश हो, और उस वक्त भी खुदा का एक खास निशान बसा औकात जाहिर होता है कि एक शख्स हक पर कायम रहने की खातिर कुर्बानी देता है और फिर अल्लाह ताला उसको एक बड़ी आफत से गैर मामूली तौर पर बचा लेता है। इन्हीं ऐसे ही लोगों की एक मिसाल हज़रत मुस्लिम मऊद ने एक दफ़ा अपने खुतबात में, यानी अपने किसी खुतबे में दी थी, यानी सैयद हामिद शाह साहब के एक बेटे की। हज़रत सैयद हामिद शाह साहब हज़रत मसीह मऊद अलैहिस्सलाम के बहुत करीबी सहाबा में से थे, और ऐसे थे जिनको अल्लाह ताला के फजल से सच्चाई और रूहानियत का एक बड़ा मकाम हासिल था। वो एक अदालत में किसी ओहदे पर थे जिसका अफसर आला डिप्टी कमिश्नर था, अंग्रेज़ था। उस ज़माने में अक्सर डिप्टी कमिश्नर अंग्रेज़ ही हुआ करते थे, या गालबन तमाम तर ही अंग्रेज़ होते होंगे। बहरहाल वो अंग्रेज़ी हुकूमत के बड़े रोब दाब का ज़माना था। उनके बेटे की किसी से लड़ाई हो गई और उनके बेटे बहुत मजबूत और कदावर थे और पहलवानी किया करते थे। तो जिस तरह हज़रत मूसा के मुतालिक आता है कि एक ही मुक्के से मद्दे मुकाबल मारा गया, उनके एक ही मुक्के से उस मद्दे मुकाबल की जान निकल गई और उन पर कत्ल का मुकदमा बना दिया गया। डिप्टी कमिश्नर को, वो डिप्टी कमिश्नर ख़ास तौर पर इस बात में मशहूर था कि खा नाइंसाफी करनी पड़े अपने इंसाफ का शोरा ज़रूर करें, और सज़ा देने में सख्ती करके वो समझता था कि इससे मेरा बड़ा शोरा होगा और बड़ा रोब दाब होगा, कि ये नहीं किसी को छोड़ता, इससे डर के रहो, बच के रहो। उन्हीं की अदालत, उन्हीं के दफ्तर में हज़रत सैयद हामिद शाह साहब एक ओहदे पर फायज थे। तो उसने कहा अब ये टेस्ट केस बन गया, और अगर मैंने इसको फांसी पर चढ़ा दिया तो बहुत शोरत होगी कि देखे देखो किस शान का डिप्टी कमिश्नर है कि इंसाफ की खातिर इसने अपनी अदालत के एक बड़े अफसर की कि बेटे की भी कोई परवाह नहीं की, उसको भी फांसी पर लगा दिया। लेकिन उसका कोई सबूत नहीं था किसी के पास। मीर हमेशा साहब का एक बड़ा रोब दाब, एक बड़ा रसूख था, और ज़रूरत इस बात की थी कि एतराफ़ किया जाए कि हाँ हमने कत्ल किया है। अगर मीर हमेशा साहब का बेटा कहता कि मैंने नहीं किया, तो किसी को जरूरत नहीं थी इनके खिलाफ गवाही दे। डिप्टी कमिश्नर भी इस बात को समझता था। उसने मीर हमेशा साहब को बुलाया और कहा कि मैंने सुना है और ये केस दर्ज हो चुका है, तो जहाँ तक मैं समझता हूँ आप सच बोलते हैं, आप बताएं ये वाकया यूं हुआ है। उन्होंने कहा जहाँ तक मेरा इलम है हुआ है, उसने मुक्का मारा था और मर गया था। उसने कहा फिर आप ये बताएं कि आप ये पसंद करेंगे कि आपका बेटा झूठ बोलकर अपनी जान बचाए। उन्होंने कहा बिल्कुल नहीं। उन्होंने बेटे को बुलाया, उन्होंने कहा देखो तुमसे ये वाकया हुआ? उन्होंने कहा हाँ जी हुआ है, तो फिर मान जाओ। उन्होंने कहा मान गया, और क्या चाहिए। और इकरार कर लिया कि हाँ मुझसे कत्ल हुआ है। अब डिप्टी कमिश्नर की नीयतें जो भी थीं, लेकिन हक में एक रोब होता है, एक ऐसी अजीम ताकत है जो दूसरे को मरूब कर देती है। बाप का अपने बेटों को कुर्बान करने के लिए इस तरह तैयार हो जाना, जबकि कोई दूसरी गवाही ऐसी नहीं थी जो उसको मुल्ज़म कर सके, और बेटे का बाप के सामने सर तस्लीम खम कर देना कि ठीक है मैं फांसी चढ़ूंगा, लेकिन वाकया हुआ है। उस पर डिप्टी कमिश्नर को सिर्फ एक ही अब रास्ता हाथ आया कि इसे पूछना ही ना पड़े। उसने जो मुकदमा दर्ज कराने वाले थे उन पर खुद जरा शुरू की, और जरा करके मालूम ये मुंह से निकलवा लिया कि दरअसल पहल फलां की थी, ये एक दिफाई कोशिश थी। और मीर हामिद साहब के बेटे से पूछा ही नहीं ताकि उसके लिए मुश्किल ना पड़ जाए कि तूने मारा था कि नहीं मारा था। और इस तरह अल्लाह ताला ने अपने फजल से उसकी निजात के सामान पैदा कर दिए। अब ये सच की बरकत थी, लेकिन सच के नतीजे में ये भी जरूरी नहीं हुआ करता कि उधर सच बोला उधर बरकत मिल गई। लोग झूठ इसलिए बोलते हैं कि उधर झूठ बोला उधर निजात के सामान नजर आते हैं। अगर सच से भी ऐसा हो तो लोग फिर सच ही बोला करें, झूठ की क्या जरूरत है। तो ये कहीं कहीं अल्लाह ताला की ताईद के इजहार के लिए और ये यकीन दिलाने के लिए कि अल्लाह जब चाहे तो सच के बावजूद निजात की ताकत रखता है, इसलिए नमूनतन ये वाकयात होते हैं। मगर रोज़मर्रा तो लोग झूठ से बज़ाहिर पनाह ढूंढ लेते हैं। अब एक और मिसाल हज़रत मुस्लिम मौऊदी बयान फरमाया करते थे, उसमें एक अहमदी था जिसको सजा ज़रूर मिलती थी सच की, मगर कभी बाज नहीं आया। झंग के वो थे जिनका बेटा बशीर आजकल हमारे स्विट्ज़रलैंड में आजमन कायद हैं या क्या हैं, पर मुखलिस खानदान है, उनकी औलाद माशाल्लाह सारी बड़े अखलास के साथ सिलसिले के साथ वाबस्ता है। मियाँ क्या कहते थे उनको, मेरे जहन से इस वक्त नाम निकल गया, मगर बहरहाल उनकी कैफियत ये थी, यहाँ शायद मैंने कहीं नोट किया हुआ, मैं नाम बताता हूँ आपको अभी, मुगला, मियाँ मुगला थे वो। वो झंग के एक ऐसे ख़ानदान से ताल्लुक़ रखते थे जो रस्सागीर था, और रस्सागीर उनको कहते हैं जो खुद भी चोर हों, चोर रखे भी हों और दूसरे लोगों के मवेशी वगैरह निकाल के ले आएं। और सबसे बड़ी शान उस रस्सागीर की होती थी जिसका मवेशी वापस ना करना पड़े, और अगर मवेशी वापस करना पड़े तो इससे ना कट जाती थी, और अगर पता चल जाए कि ये मवेशी इस जगह है और इकरार हो जाए तो फिर वापस भी करना पड़ता था। तो मियाँ मुगला एमजी हो गए, एमजी होकर इन्होंने फैसला किया कि मैंने तो झूठ नहीं बोलना, और चूंकि मुखालफत भी हुई इलाके में मशहूर हो गया कि मियाँ मुगला एमजी भी हो गया और कहता मैंने आइंदा सच ही बोलना है। तो जब भी किसी का कोई जानवर चोरी हो, भैंस गाय घोड़ी, और पता ये लगे कि इस गाँव तक पहुँची है, तो सारा गांव चोरों की हमायत में उठ खड़ा होता था कि सवाल ही कोई नहीं, हमारे गांव में तो आए कुछ नहीं। और मियाँ मुगले को बाज़ दफ़ा मार कूट के बंद कर दिया करते थे कमरे में कि इसका पता ना चले कि है कहाँ। तो कहते थे कि हम तो नहीं मानेंगे, ना कस्में मानेंगे ना गवाहियाँ मानेंगे, मियाँ मुगला निकाल के लाओगे तो फिर हम बात करेंगे। तो उस बेचारे को फिर मजबूरन इनको उस हजरे से निकालना पड़ता था। और मियाँ मुगला बयान करते थे कि फिर उस रोज मुझे चुटकियाँ काटी जाती थी साथ साथ, याद दिलाने के लिए कि हम बड़े डाढ़े लोग हैं, छोड़ेंगे नहीं तुम्हें। वो फिर बेचारे टालने की कोशिश करते थे, वो कहते थे देखो जी मैं तो एमजी हो गया हूँ और तुम लोग कहते हो काफिर है, तो इन मोमिनों के मुकाबले पर काफिर की गवाही का क्या मतलब, छोड़ो परे दफा करो, ये मोमिन गवाही दे रहे हैं बस मान जाओ। तो वो कहते थे कि देखो गवाही तुम्हारे जैसे काफिर की गवाही सच्ची, मोमिनों की झूठी, इसलिए हमने तुमसे पूछना है। آخر منہ سے بات نکلوا لیتے تھے. وہ کہتے تھے مجھ سے پوچھ لیں تو بھینس وہاں فلان جگہ ہے, چوری کی ہے ہمارے اپنے بھائی نے فلان کی ہے, پھر ان کو مار پڑتی تھی. اب ایسے موقع پر میں بتا رہا ہوں کہ صبر کا نمونہ, صبر کی ضرورت. قرآن کریم فرماتا ہے حق کی بات کرو گے تو صبر بھی دکھانا پڑے گا, اور ضروری نہیں ہوا کرتا کہ ہر دفعہ حق کے نتیجے میں اچانک غیب سے ایک اعجاز ظاہر ہو. صبر بھی ایک اعجاز ہے, وہ بھی سچوں کو نصیب ہوتا ہے. اور قرآن کریم فرماتا ہے کہ یہ بہت بڑے جن کو خدا تعالیٰ کی طرف سے نصیب ملا کرتے ہیں ان کو یہ توفیق ملتی ہے کہ حق کی خاطر صبر کا نمونہ دکھائیں. چنانچہ ایک عرصے تک وہ اسی طرح مارے کھاتے رہے اور سچ بولتے رہے. بالآخر گاؤں والوں نے بھی یہی چاہا کہ یہاں سے چلا جائے, انہوں نے بھی یہی فیصلہ کیا, تو سب کچھ چھوڑ چھاڑ کے قادیان آ کر بیٹھ گئے. اب اللہ کے فضل سے ان کی اولاد کو اللہ تعالیٰ نے مختلف جگہوں پہ پہنچایا, بہت عزتیں بھی عطا کی ہیں. وہ پرانے جو رستہ گیر تھے وہ رستہ گیری رہے. بس در حقیقت حق میں ایک طاقت ہے, بالآخر وہ غالب ضرور آتا ہے. اور علاقے میں جو شہرت ہوئی ہے اس کے نتیجے میں احمدی بھی ہوئے پھر بہت. حق میں بہت بڑی طاقت ہے. بس آپ لوگ اگر حق سے چمٹیں گے تو حق کے لیے, اور یہ بھی امید رہے گی کہ اللہ بعض دفعہ غیر معمولی شان سے آپ کی تائید فرمائے گا. اور روزمرہ کی زندگی میں ہمیں خدا تعالیٰ کے یہ تائیدی نشان دکھائی دیتے ہیں. بس تمام داعین اللہ کو یہ جہاد کرنا چاہیے کہ ذات حق سے تعلق جوڑنا ہے. ذات حق سے تعلق جوڑنا ہے تو صبر کرنا پڑے گا. ذات حق سے تعلق جوڑنا ہے تو وہ تمام بنیادی صفات جو سورہ فاتحہ میں بیان ہوئی ہیں جن کا حق سے تعلق ہے ان کو سمجھ کر ان کے تقاضے پورے کرتے ہوئے حق سے تعلق جوڑنا ہے. وہ بیان کیا تھا میں نے مختصر, میں آپ کے سامنے دہرا دیتا ہوں. پہلی یہ بات تھی کہ حق ذات وہ ہے جس کو حمد کی ضرورت نہ ہو. بس جھوٹا وہ ہے جو جس کو حمد کی احتیاج رہتی ہے. تو آپ اللہ تو نہیں بن سکتے, قابل تعریف ان معنوں میں تو نہیں ہو سکتے کہ سب حمد آپ کی ہو جائے, لیکن حمد سے بے نیازی بھی ایک چیز ہے. اور حق کی خاطر اگر حمد سے بے نیاز ہو جائیں تو خدا تعالیٰ کی صفت حمید میں سے ایک حصہ پا لیں گے, اور اسی حد تک آپ کے اندر حق کا نمائندہ بننے کی صلاحیت پیدا ہو جائے گی. کیونکہ بہت سے جھوٹ بولنے والے جھوٹی تعریف کی خاطر جھوٹ بولتے ہیں, جھوٹی باتوں کو اپنا کر, جھوٹی باتیوں کو شیخیاں مار کے, جھوٹے اموال بتا کر اور کئی قسم کی ملمہ سازیاں کر کے وہ فائدے اٹھانا چاہتے ہیں. بس حمید کو جو سچا حمید ہو جھوٹ کی ضرورت نہیں ہے. اگر اس کمزوری پر آپ نے اپنی نگاہ نہ رکھی تو آپ کے اندر جھوٹ کی جڑیں قائم رہیں گی. یہ ہو نہیں سکتا کہ جب بھی آپ پر اپنی تعریف کروانے کا ابتلاء آئے اور آپ پہلے سے اس کے لیے تیار نہ ہوں اور اس ابتلاء میں کامیاب نکل جائیں. پہلے تیاری کرنی ہوگی. عام روزمرہ کی باتوں میں جہاں تعریف کی خاطر جھوٹ بولا جاتا ہے آپ اچانک بیدار ہو کے دیکھیں کہ آپ کہیں ٹھوکر تو نہیں کھا رہے. یہ ورزش ہے جو کرنی پڑتی ہے روحانی. ایسے موقعوں پر ذہن کو بیدار رکھنا پڑتا ہے. اگر اس طرح آپ کریں گے تو جہاں آپ حمد سے مستثنا ہو جائیں گے, بالا ہو جائیں گے, وہاں آپ کے اندر ایک استغنا پیدا ہو جائے گا. وہاں آپ حقیقت میں حق بولنے کی طرف ایک اور قدم اٹھا چکے ہوں گے. حضرت مسیح موعود علیہ السلام نے بھی اور حضرت خلیفۃ المسیح اول نے بھی ایک واقعہ بیان کیا ہے جو دراصل غالباً حضرت خلیفۃ المسیح اول ہی کا دیکھا ہوا واقعہ ہے جو حضرت مسیح موعود علیہ السلام کی خدمت میں پیش کیا گیا ہے اور آپ نے بھی اسے استعمال فرمایا ہے. وہ یہ مضمون ہے کہ ایک انسان احتیاج کے باوجود غنی ہو سکتا ہے اگر اس کے دل میں اس کی حرص باقی نہ رہے. بس اگر حمد کی تمنا ہر وقت رہتی ہے और यही दिल चाहता है कि लोग तारीफ करते रहें, तो ऐसा खुशामद पसंद सच्चा नहीं हो सकता। जैसा कि मैंने साबित किया है, साइंस के कानून के तौर पर हिसाब की रूह से आप साबित कर सकते हैं कि ऐसा हरीस जो हर वक्त हमद का खां है और हमद उसमें है नहीं, क्योंकि हम तो सिर्फ खुदा में है, ये दो बातें इकट्ठी पढ़नी पड़ती हैं। हमद का खां एक ऐसा गरीब है बेचारा जो हमद की सलाहियतों से आरी है, वो लाजमन झूठ बोलकर अपनी दिली तमन्ना तारीफ की पूरी करेगा। बस ये वो तफसील है जिसमें जाकर आपको अपनी निगरानी करनी होगी, तब आप हकीकी हक का मज़मून समझेंगे और हक के मज़मून को अपनी ज़ात में जारी कर सकेंगे। दूसरी बात मैंने बयान की थी रबूबियत की, रिज़्क का एहतियाज है जो झूठ बोलने पर मजबूर करता है, और दुनिया के सबसे बड़े बड़े झूठ जो हैं उनका ताल्लुक इक्तिसादियात से है, और इस मामले में तो बड़ी बड़ी महज़ब कौमें भी, बहुत तरक्की याफ्ता ममालिक भी झूठ पर मुंह मारने से हरगिज़ गुरेज नहीं करते अगर उससे उनकी कौमी या ज़ाती इक्तिसादियात को फ़ायदा पहुँचे। और आप रब बन नहीं सकते क्योंकि रब ही है जो सबका वाली वारिस है, सबको देता है, लेकिन रिज़्क के एहतियाज से इन मानों में मुस्तग़नी हो सकते हैं। आप अल्लाह को रब समझें और किसी और को रब ना समझें। और हमद के ताल्लुक में भी यही मज़मून है जो आपको फ़ायदा देगा, वरना ये कोई ऐसी बात नहीं है जो खुद अचानक आप फैसला कर लें हम सच्चे हो जाएंगे और सच्चे हो जाएंगे। इन बारीकियों से इस मज़मून को समझकर अपनी ज़ात में इस मज़मून को जारी करना होगा। अब हमीद ज़ात से ताल्लुक़ जोड़ें और उसी को साहिब हम समझें, फिर अगर हमद की तमन्ना है तो वहीं से पूरी होगी। देखिए अल्लाह ताला अहमद ना अल्लाह ताला हमीद है, और सबसे ज़्यादा हमद बारी ताला करने वाला अहमद था, यानी हज़रत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, और सबसे ज़्यादा तारीफ जिस वजूद की गई है वो मोहम्मद है, और यहाँ अल्लाह अहमद बन गया और मोहम्मद रसूलुल्लाह को मोहम्मद बना दिया। तो ये हमद का मज़मून है, अगर एक इंसान कामिल तौर पर तवक्कुल करे और यकीन रखे कि हमीद सिर्फ वो है और कोई नहीं है, और तमाम तर हमद उसकी तरफ मंसूब कर दे, तो हमद की ख्वाहिश फिर ऊपर से पूरी होगी, फिर अल्लाह साहिब हमद बनाएगा, और ऐसे शख्स को किसी झूठ के सहारे की ज़रूरत ही कोई नहीं रहती। अगर रबूबियत की तमाम तर सिफात अल्लाह की तरफ मंसूब की जाएँ और यकीन किया जाए कि अल्लाह ही है जो रिज़्क़ अता फरमाने वाला है, और अगर वो नहीं अता फरमाता तो मैं किसी और से नहीं मांगूंगा, और किसी और रिज़्क़ से के सामने सर झुकाकर शिर्क नहीं करूंगा। इया का नाबुदु व इया नस्तईन का जो वादा बाद में आने वाला है, ये वही मज़मून है। अल्लाह को रब मान जाएं और फिर किसी और की तरफ तवज्जो ना करें, तो फिर आप रबूबियत के मामले में खुदा की सिफत रबूबियत के हिस्सेदार बन जाते हैं, फिर आपको वो लोगों की परवरिश करने वाला बनाता है। हज़रत मसीह मौऊद अलैहि सलाम फरमाते हैं कि एक दौर मुझ पर यह था कि मैं दस्तरखानों के बचे खचे टुकड़े खाया करता था, यही मेरी ग़िज़ा थी। आज देखो लाखों हैं जो मेरे दस्तरखान से खाने खा रहे हैं। तो जो रब की खातिर गरीब हो जाते हैं उनको अल्लाह फिर रबूबियत की सलाहियतें अता करता है, उनको रबूबियत का मज़हर बनाता है, उनके लंगर जारी करता है। और इस वक्त तक हज़रत मसीह मौऊद अलैहि सलाम के 100 से ज़ायद ममालिक में लंगर जारी हो चुके हैं। अभी जलसा जारी होगा, ये वही लंगर है जो आप देखेंगे। तो देखें खुदा ताला किस तरह थोड़ी सी कुर्बानी को इतना बढ़ा कर देता है। बस जो रबूबियत में अपने रब के साथ ताल्लुक कायम कर चुका हो, जिसकी सारी ज़रूरतों का अल्लाह कफील हो चुका हो, जिसे वो आसमान से आवाज़ दे कि अलैस अल्लाह बे काफ़ी नब्दा, ए बाप की जुदाई का गम करने वाले, क्या तू जानता नहीं है कि अल्लाह अपने बंदे के लिए काफ़ी है, उसको फिर झूठ की ज़रूरत क्या है। जब सच्चे खुदा से उसने रिज़्क़ की सारी ज़रूरतें मांग ली اور اسے اپنا کفیل بنا لیا. بس ربوبیت میں بھی آپ کو خدا سے تعلق جوڑ کر ہی حق بننا پڑے گا. ربوبیت کے تعلق میں بھی آپ ہمیشہ اس خطرے میں ہیں کہ آپ جھوٹ بولیں, کیونکہ ربوبیت کی ضرورت ہر انسان کو ہے. لیکن سچے رب سے جب تعلق مان لیں گے تو پھر آپ کو جھوٹ کی ضرورت نہیں پڑے گی. اسی طرح یہ مضمون آگے تک بڑھتا ہے, کیونکہ اب وقت ختم ہو چکا ہے, میں اسے چھوڑتا ہوں. مگر آخر پر یہی میرا زور ہے کہ آپ اپنے اندر اگر انقلاب کی صلاحیتیں پیدا کرنا چاہتے ہیں, آپ کی مٹھیوں میں وہ تار تھمائے جائیں جو مسیح موعود علیہ الصلوۃ والسلام کی مٹھیوں میں تھے, جو انقلاب کے تار تھے, ایک ہی رستہ ہے کہ آپ سچے ہو جائیں, حق کو اختیار کر لیں, اور حق سے غیر معمولی طاقت آپ کی زبان میں پیدا ہو جائے گی, آپ کے کلام میں پیدا ہو جائے گی, اور جو کمزوریاں باقی رہ جائیں گی وہ آسمان سے پوری ہوں گی. خدا خود پھر اترتا ہے, اپنے جبروت کے نشان دکھاتا ہے, اور وہ لوگ جو حق میں صبر کے ساتھ اس کے لیے قائم رہتے ہیں, اس کے ساتھ قائم رہتے ہیں, ان کے حق میں نشان دکھاتا ہے. اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے. جہاں صاحب یہ پکڑ لیں آپ, پہلے وہ مریض جاوید صاحب سنبھالا کرتے تھے نا, بیمار ہیں آج. الحمدللہ نحمدہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان محمدا عبده ورسوله. عباد اللہ رحمکم اللہ, ان اللہ یامر بالعدل واللسان وایتاء ذی القربیٰ